نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي رب زدنا علما اللهم فقهنا في الدين اللهم إنا نسألك علما نافعا وعملا متقبلا ورزقا طيبا اللهم انفعنا بما علمتنا وعلمنا ما ينفعنا وزدنا علما آمين يا رب العالمين اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه آمين يا رب العالمين أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم سورة الزمر آيات نمبر 1-21 تک تنزيل الكتاب نازل کرنا ہے کتاب کا من اللہ اللہ کی طرف سے تنزیل پہلے بھی ذکر ہو چکا ہے کہ ایک ہوتا ہے انزلنا جیسے آگے آ رہا ایک ہے تنزیل تنزیل باب تفعیل سے ہے جس کا معنی یعنی جس جو اس باب سے لفظ ہوتا ہے تو اس کا مطلب ہے اس کے اندر بڑا اہتمام اور تدریج ہوتی ہے گریجولی کسی چیز کو کرنا تو جب تنزیل آئے گا تو وہ ڈفرینٹ ہے انزال سے اس لیے کہ اس میں پتہ چلتا ہے کہ گریجولی نازل کی اللہ نے کتاب ایک دم نہیں کسی اور کتاب کی طرح جیسے تورات و انجیل ایک ہی دفعہ میں نازل ہو گئی لیکن قرآن کریم زمین پر ایک دفعہ میں نازل نہیں ہوا بلکہ گریجولی نازل ہوتا رہا اور بڑے اہتمام کے ساتھ جیسے تعلیم ہے نا تو تعلیم میں بھی کیا ہوتا ہے تدریج ہے تھوڑا 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 کر کے آپ کو سکھایا جاتا ہے تھوڑا تھوڑا کر کے علم دیا جاتا ہے اور بڑا اہتمام ہوتا ہے اس کے اندر اسی طرح تنزیل ہے اور اسی سے پتہ چلتا ہے کہ اللہ تعالیٰ نے کس قدر انسانیت کی خیر خواہی فرمائی کہ اتنے تمام کے ساتھ اور آہستہ آہستہ کر کے تاکہ لوگ اس کو جذب کر سکیں اس پر عمل کر سکیں اس کو صحیح سے سمجھ سکیں تو تنزیل کے ساتھ اس کو اتارا ہے اور یہ من اللہ ہے اللہ کی طرف سے ہے یعنی لوگ کہتے تھے کہ یہ تو محمد صلی اللہ علیہ وسلم کا کلام ہے لیکن اللہ تعالیٰ نے فرمایا نہیں یہ اللہ کی طرف سے آیا ہے وہ جو العزیز ہے اور الحکیم ہے عزیز وہ ہے جو غالب ہے جو فیصلہ کر لینا تو اس کے فیصلے کے خلاف کوئی نہیں کر سکتا اس کو کہتے ہیں العزیز کتنی بڑی پاورفل ہستی ہوگی وہ جو یہ کہے کہ جو فیصلہ وہ کر لے تو کائنات کی کوئی طاقت اس کے فیصلے کو نہیں بدل سکتی نہ اس کے فیصلے کے خلاف کوئی فیصلہ کر سکتی وہ جیسے چاہے کرے وہ اتھارٹی رکھتا ہے ایبسلوٹ اتھارٹی جس کے پاس ہوتی وہ العزیز ہے لیکن وہ ساتھ الحکیم بھی ہے یہ دو اللہ تعالیٰ کی صفات آپ قرآن کریم میں دیکھیں گے جگہ جگہ ساتھ ساتھ آئی ہیں کیونکہ جو کوئی دنیا میں تو ایبسلوٹ اتھارٹی کسی کے پاس بھی نہیں ہوتی مگر جو کوئی تھوڑی بہت بھی اتھارٹی رکھتا ہے دنیاوی طور پہ بہت بڑی ہو کہیں کسی جگہ کا صدر ہو کسی جگہ کا بادشاہ ہو یا کسی تو پھر زیادہ تر وہ کرپٹ ہو جاتا ہے یا اپنی پاور کا غلط استعمال کرتا ہے یا اپنی پاور کو جیسے چاہتا ہے ویسے استعمال کرتا ہے لیکن اللہ تعالیٰ وہ ذات ہے جو ایبسلوٹ اتھارٹی رکھتا ہے اس کے باوجود الحکیم ہے حکمت کے ساتھ اپنی پاور کو استعمال کرتا ہے اس کی پاور ایسے نہیں کہ کسی کے اوپر ظلم کر دے کسی کو جیسے چاہے کیونکہ اب اس کے پاس پاور ہے تو اب جو چاہے کرے نہیں نہیں اللہ کا ہر فیصلہ حکمت پر مبنی ہے اور آپ کائنات کو دیکھ ہی لیں آپ کو جو بھی کائنات کا نظام آپ دیکھتے ہیں اس کے اندر پتہ چلتا ہے کہ کس قدر حکمتیں ہیں کہ انسان آج تک تلاش کرتا جا رہا ہے اور حکمتیں ختم نہیں ہو کے دیتی انسان کا جتنا علم بڑھتا جاتا ہے وہ اور حیران ہوتا جاتا ہے کہ یہ اس قدر حکمت اس نظام میں بھی اتنی حکمت چھپی ہوئی تھی نہیں جیسے علم بڑھے گا آپ کو اور اللہ تعالیٰ کی حکمتوں کا احساس ہوتا ہے انا انزلنا الیک الکتاب بالحق بے شک ہم نے تو نازل کیا یہ کتاب حق کے ساتھ یہ کتاب کس حق کا مطلب کیا ہوتا ہے بالکل سچائی پہ مبنی اس میں کبھی زندگی میں یہ خیال نہ آئے دل میں کہ پتہ نہیں صحیح ہے کہ نہیں, پتہ نہیں ہے کچھ اس کے اندر کچھ ایسا تو نہیں ہے کہ کچھ اپنی طرف سے کچھ ایڈ کر دیا ہو کسی نے, یا کوئی بعد میں کوئی چینجنگ آ گئی ہو, یا کوئی اور اس طرح کی بات. یہ بالکل سچی کتاب ہے اور مقصد لے کر آئی ہے کوئی. یہ دوسرا معنی کیا ہے, حق کا مقصد کے ساتھ آئی ہے. یہ اللہ تعالیٰ نے ایسے ہی نہیں اتار دیا کہ آپ بس گھروں میں قرآن خوانیاں کرتے رہیں, یا بس برکتیں لیتے رہیں, یا آپ بس اس کو دلہنوں کے سروں کے اوپر رکھ کے تو ان کو رخصت کرتے رہیں, یا مردوں کے لیے پڑھتے رہیں. اس کے لیے نہیں یہ آئی ہے, یہ ایک بڑا اس کا عظیم مقصد ہے جس کے لیے اللہ تعالیٰ نے اس کو نازل فرمایا. اللہ تعالیٰ کا کوئی کام آبس نہیں ہوتا, بیکار نہیں ہوتا, مقصد کے ساتھ ہوتا ہے. تو یہ جو کتاب اللہ تعالیٰ نے نازل فرمائی یہ بھی بہت بڑے مقصد کے ساتھ نازل فرمائی. کوئی وجہ ہے اس کو نازل کرنے کی, یعنی یہ بات ہے, کوئی وجہ ہے. یہ کوئی ناول نہیں ہے, کوئی آپ کو سٹوری بک نہیں ہے سٹوری سنانے کے لیے آ گئی ہے. کیا مقصد ہے پھر اس کا؟ فاعبد اللہ مخلصا لہ الدین. اس کا مقصد یہ ہے کہ آپ اللہ کی عبادت کریں. لیکن کیسے؟ صرف یہ بھی کہا جا سکتا ہے فاعبد اللہ, کہ بس عبادت کیجیے اللہ کی. یہ اس کتاب کا مقصد ہے. نہیں, آج جو ہم نئی چیز دیکھ رہے ہیں نا, وہ یہ دیکھ رہے ہیں کہ یہاں پہ آ رہا ہے مخلصا لہ الدین, خالص کرتے ہوئے اس کے لیے دین کو. اب خالص کرنا کیا ہوتا ہے؟ کیا آپ, اچھا آپ اپنی زبان میں دیکھیں ہم کس چیز کو کہتے ہیں خالص ہے یہ چیز؟ جی, جو کسی بھی ملاوٹ سے پاک ہو, رائٹ؟ ایسے کہتے ہیں نا ہم, کہ جو کسی بھی امپیورٹیز سے پاک ہو, کسی دوسری چیزوں کی آمیزش سے پاک ہو, کوئی میل کچیل سے صاف ستھری ہو, اس کو ہم کہتے ہیں کہ یہ خالص ہے. اللہ تعالی دین کے معاملے میں چاہتے ہیں کہ انسان خالص ہو جائے, خالص ہو کے اللہ کی عبادت کرے. یعنی اس دل کو ہر اس چیز کی آمیزش مطلب ہے کہ ملاوٹ سے خالی رکھنا جو اس کو میلا کر دے, یہ خلاص ہے. اپنی نیت میں بھی, اپنے قول میں بھی, اپنے عمل میں بھی اخلاص لے کر آؤ. یعنی اللہ کے سوا اوروں کی اطاعت, عبادت, یعنی یہ سب صرف اللہ کے لیے ہو جائے خالصتاً. اور اس میں یہاں پہ آیا مخلص اللہ الدین, اس کے لیے دین کو. دین کے تین معنی ہیں. ایک تو مالک یوم الدین ہم دیکھتے ہیں نا, تو دین کا معنی مطلب کیا ہوا؟ اعمال کی جزا کا دن, بدلے کا دن, جس کو ہم عام الفاظ میں کہتے ہیں, تو بدلہ. نمبر ٹو, مجموعہ احکامات کو بھی کہتے ہیں, یعنی احکامات اللہ تعالیٰ کے جو حکموں کا مجموعہ کر لیں تو وہ بھی ہے. عبادت کے لیے بھی دین کا لفظ آتا ہے, اور یہاں پہ مطلب ہے عبادت, یعنی عبادت اللہ کی کرو اور مخلص اللہ الدین, اس کے لیے عبادت کو خالص کرتے ہوئے. اس عبادت میں کوئی ملاوٹ نہ ہو, اگر ملاوٹ ہوئی تو اللہ تعالیٰ ایسی عبادت کو قبول نہیں فرمائے گا. انسان اپنے لیے نہیں ملاوٹ کو پسند کرتا. آپ کے شوہر کہہ دیں بھائی مجھے آپ سے بھی محبت ہے اور میں کہیں اور کسی اور سے بھی محبت کرتا ہوں, آپ کہتے ہیں کہ میں نہیں اس طرح کی محبت کو پسند کرتا جس میں ملاوٹ ہے. انسان اپنے لیے نہیں ملاوٹ کو پسند کرتے, خالص ہو بس. لیکن اللہ تعالیٰ کے لیے جب انسان عبادت کرتا ہے تو اس میں کئی ملاوٹیں شامل کر دیتا ہے. وہ ملاوٹیں کون سی ہیں؟ شرک ہو گیا, ریاکاری ہو گئی, یہ ملاوٹیں ہیں جو عبادت کو خراب کر دیتی, خالص نہیں رہنے دیتی. ان ملاوٹوں سے پاک عبادت چاہیے اللہ تعالیٰ کو, وہ ایکسیپٹیبل ہوگی اللہ کو. جس نے اپنی عبادت میں ملاوٹ کر دی, قیامت کے دن ایسی عبادت ریجیکٹ کر دی جائے گی. تو یہ کتاب یہ ہمیں بتانے کے لیے آئی ہے کہ دیکھو عبادت اللہ کی صرف خالص ہو کے کرنا, किसी और को इबादत में शामिल ना करना। और इबादत क्या चीज होती है, इबादत का माना क्या होता है, इबादत का माना भी हम समझ लें। ताकि देखिए एक दफा ही इसको ना याद कर लें, अब बार 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 वही हम चीजें करते रहते हैं। पहले लेसन से लेके अब हमारा एंड कुरान पाक का आने वाला है। अब अगर हमें अभी तक इबादत का माना नहीं ना आया तो फिर कुछ नहीं समझ आया हमें। इबादत किस चीज को कहते हैं, इमाम इब्ने तैमिया ने इसके जो डेफिनेशन बताई है वो ये बताई है कि इबादत दो चीजों से मिलके बनती है, दो चीजों से, ठीक है। इन दो चीजों को बस आपने याद रखना, इतात कुल्ली, कुल्ली यानी टोटल, इतात करना यानी इतात मतलब समझते ना कि ओबीडियंस अल्लाह ताला के आगे बिल्कुल बिछ जाना। नंबर टू उसके साथ क्या चीज है, हद दर्जे मोहब्बत। ये दो चीजें देखिए, इताअत तो इंसान वैसे भी किसी की कर लेता है, मसलन किसी का खौफ होता है तो बड़ी इताअत हो रही है। मिसाल के तौर पे कोई पुलिस का है, कोई किसी का, किसी और का ऐसा खौफ है, डंडा है उनका, तो इंसान इताअत कर लेता है। लेकिन वो इताअत मोहब्बत के साथ नहीं होती, वो तो बस जोर जबरदस्ती की एक इताअत होती है कि अब क्या करें, फिर रहना है जब यहाँ पे तो फिर उस तरह से उनकी इताअत करनी पड़ेगी भाई। या कोई किसी को जगह पे जॉब करता है तो उसकी पूरी पूरी इताअत शुरू कर देता है कि भी नहीं अगर करूंगा तो ये हम निकाल देगा। लेकिन जब हद दर्जे मोहब्बत के साथ इताअत की जाती है, बिछ जाया जाता है, तो ये है इबादत। अब इस इबादत को डिस्प्ले करने के तरीके हैं, नमाज है, रोजा है, हम ज़कात देते हैं, हम हज करते हैं, हम अल्लाह की तस्बीहात बयान करते हैं, हम उसकी हम्द के तराने बयान करते हैं, हम उसके सामने कभी सजदे करते हैं, कभी रुकू करते हैं, कभी उसको, यानी जब मोहब्बत इतनी ज्यादा है, उसकी इताअत हो रही है, तो अब उसको कुछ इंसान कुछ एक्शन के साथ शो भी तो करता है ना, तो ये फिर इबादत की यानी एक समझ लें उसके डिस्प्लेज है। अब ये जब हमें बात समझ आ गई तो अब ये समझना कि खालिस कर लेना अपनी इबादत को, यानी इंसान अपनी इबादत के अंदर किसी को भी शामिल ना करे तब वो खालिस होगी। और इबादत में इंसान किस किस को शामिल करता है, ठीक है, अल्हम्दुलिल्लाह हम बुतों को नहीं शामिल करते। हम कोई लोग हैं बुतों को शामिल करते हैं, कोई लोग किसी और को, ऐसी ईसा अलैहिस्सलाम को या उनको शामिल कर लेते, लेकिन मुसलमानों में भी इस यहाँ पर आकर एक बहुत बड़ी कमी हो जाती है कि जिस वक्त वो अपनी इबादत के अंदर शरीक कर लेते हैं कुछ ऐसों को कि ये भी हमें कुछ दे सकते हैं, यहाँ से भी हमारा कुछ काम बन सकता है, ये भी हमारी जिंदगी संवार सकते हैं, हमें औलाद दे सकते हैं, हमें सेहत दे सकते हैं, हमें ये फलां कर सकते हैं, ये शराकत है, ये खालिस नहीं रहा दीन। ये किताब सिखाने के लिए आई है कि देखो अल्लाह की इबादत करना खालिस होके प्योरली, कोई पार्टनरशिप ना हो, कोई शराकत ना हो, अल्लाह ने नहीं बर्दाश्त करनी ये। अच्छा फिर इसी तरह नंबर टू चीज, चलो ये हमने कहा ये भी नहीं हम करते, लेकिन आज की जो एक और मिलावट हो रही है, शराकत हो रही है, वो है अपने नफ्स को शरीक कर लेना अल्लाह की इबादत में कि हाँ अल्लाह की तो इबादत करती हूँ, उसके तो सजदे करती हूँ, उसके नाम की तो तस्बीहात पढ़ती हूँ, मगर मेरा कुछ हक अपना भी तो है, मेरी जिंदगी, मेरी जान, मैं क्या अपना कोई हक नहीं रखती, मेरी मर्जी भी तो कुछ चलनी चाहिए। तो बस ठीक है, 70% तो अल्लाह की, 30% मेरी, 30% मेरी चलेगी। ये क्या है, ये है इबादत के अंदर मिलावट, ये है अपने नफ्स की इबादत। और अल्लाह ताला ने कुरान करीम में ही फरमाया है कि जो जिसकी इबादत की जाती है उनमें से एक है हवाए नफ्स, यानी इंसान अपने नफ्स की इबादत शुरू कर देता है, अपनी ख्वाहिशात नफ्स को पूजना शुरू कर देता है कि मेरी भी तो चले, मैं खुद भी तो कुछ चाहती हूं ना, और मेरा ये दिल चाहता है और मेरा वो दिल चाहता है और मेरी मर्जी ये है और मेरी मर्जी वो है, मैंने अपनी मर्जी भी तो करनी है। अल्लाह ताला की खालिस इबादत ये है कि फिर इंसान अपनी मर्जी को भी तोड़ दे के नहीं, जहां अल्लाह का हुक्म आ गया मेरी मर्जी कुछ नहीं है, मैं कुछ नहीं हूं, जो अल्लाह ताला फरमाएगा बस वो है। ये होता है अपनी अल्लाह ताला की इबादत को खालिस करना। मैंने आपको बताया ना इबादत होती क्या है, इतात। जब आपने अपने नफ्स की इतात शुरू कर दी और अपने नफ्स को ही पूछना शुरू कर दिया आधा टाइम, अल्लाह की ठीक है उसकी इतात भी करती है लेकिन साथ साथ अपने नफ्स को भी पूजा, तो फिर तो लेकिन फिर खालिस तो ना रही। हम समझते हैं कि नहीं हम अल्लाह की इबादत कर रहे हैं, हम बड़े खालिस हैं, लेकिन जब आप अपने नफ्स को साथ मिला लेंगे तो आपने अल्लाह का शरीक अपना नफ्स कर दिया। समझ आ गई बात? तो ये बहुत बड़ा एक फितना कह सकते हैं या शैतान का हमें ऐसा धोखा है कि नहीं नहीं तुम्हारी अपनी भी तो चलनी चाहिए ना, तुम खुद भी तो कुछ हो ना। अच्छा अब ये एक हो गई। तीसरा एक और चीज है जो तीसरी कह लें या एक शराकत हो गई और दूसरी एक और चीज, चलो कह सकते हैं दूसरी एक और चीज है जो कि इस प्योर इबादत को इम्प्योर कर देती है, यानी मिलावट है, और वो क्या है? रियाकारी। रियाकारी इबादत में, यानी इंसान अपनी इबादत के अंदर ये भी नियत रख ले कि मुझे फलां बंदा कोई इनाम दे या फलां से मुझे इज्जत मिल जाए या मेरी शोहरत हो जाए या लोग मेरी तारीफें करें या लोग मुझे अच्छा समझें, मुझे नेक समझें, ये चीज भी शिर्क है। बल्कि नबी सल्लल्लाहु अलैहि वसल्लम ने तो फरमाया एक जगह पर, इब्ने माजा की ये रिवायत है कि अबू सईद खुदरी रज़ियल्लाहु ताला अन्हु बयान फरमाते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम तशरीफ लाए, उस वक्त हम दज्जाल का जिक्र कर रहे थे, तो आपने फरमाया था मैं तुमको उस चीज की खबर ना दूं जो तुम्हारे लिए दज्जाल से भी ज्यादा खतरनाक है। हमने कहा क्यों नहीं? आपने फरमाया वो शिर्क खफी है। एक शख्स नमाज पढ़ता है फिर वो देखता है कोई उसको नमाज पढ़ते हुए देख रहा है तो वो अपनी नमाज और अच्छी कर देता है। अल्लाह अकबर, अल्लाह अकबर। तो इस चीज को भी कयामत के दिन देखें क्या होगा। तिर्मिज़ी में ये रिवायत है कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जब अल्लाह ताला अव्वलीन व आखरीन को उस दिन जमा फरमाएगा जिस दिन के आने में कोई शुबा नहीं है, तो एक मुनादी ये निदा देगा जिसने अल्लाह के लिए कोई अमल किया और इसमें किसी को शरीक किया वो उसके सवाब को अल्लाह के गैर से जाके मांगे, क्योंकि अल्लाह तमाम शुरका के शिर्क से मुस्तगनी है। अल्लाह ताला गनी है इस बात से, उसको नहीं जरूरत जाओ जाके फिर उसी से मांगो जिसके लिए तुमने किया। यानी अगर हमने 99% अल्लाह के लिए किया और 1% ओनली हमारे दिल के अंदर ये भी बात है कि चलो वो भी चलो राजी हो जाए, वो भी खुश हो जाए, वो भी मुझे कुछ समझ नहीं कुछ है, अल्लाह ताला हमें माफ करे, कि वहां पे इतना भी शिराकत अल्लाह को पसंद नहीं है। अल्लाह ताला फरमाएगा जाओ उसी को मैंने दे दिया तुम उसी से जाके लो। अल्लाह अकबर। तो इसीलिए देखें नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जो शख्स लोगों को दिखाने के लिए अमल करता है अल्लाह उसकी सजा को दिखाएगा और जो शख्स लोगों को सुनाने के लिए अमल करता है अल्लाह ताला उसकी सजा को सुनाएगा, सुना सुना के लोगों को उसको दी जाएगी, और जो दिखा के करता है दिखा दिखा के लोगों को तो इसको सजा दी जाएगी, तूने इनके लिए किया था। तो ये आयत हमें बहुत बड़ा ये लेसन देती है कि अपनी नेकी को छुपाया जाए, अपनी नेकी को ऐसे छुपाया जाए जैसे हम अपनी बुराइयों को छुपाते हैं ना, कि किसी को पता ना चल जाए कि मेरी ये बुराई, हमें कितनी ये फिक्र होती है कि हाय किसी को पता ना चल जाए कि मेरी ये बुराई है, उस तरह से इंसान अपनी नेकी को छुपाने लगे, ये नेकी का किसी को ना पता चल जाए, नेकियों को जाहिर कर, हाँ अल्लाह ताला खुद ही जाहिर कर दे وہ ٹھیک ہے, مثال کے طور پہ حضرت عمر رضی اللہ تعالیٰ عنہ, انہوں نے نہیں کوئی آ کے اپنی بتائیں کہ میں نے دیکھو یہ کام کیے تھے, میں نے ایسے کیا تھا, کوئی آپ کو ایسے روایتیں ملتی ہیں؟ اللہ نے ان کے کام ایکسپوز کر دی. ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ بڑھیا کا جا کے خدمت کر رہے ہیں, اس کے گھر کا کام کاج کر رہے ہیں, انہوں نے نہیں بتایا کہ میں ایسا کرتا ہوں, لیکن اللہ تعالیٰ نے ان کی اس نیکی کو دنیا کو بتا دیا. تو اگر اللہ تعالیٰ خود دکھا دیتا ہے تو پھر وہ اللہ پر ہے, لیکن انسان خود نہ کوشش کرے. دیکھیں اگر انسان نیکیوں کو دنیا میں ظاہر کرتا ہے تو اللہ تعالیٰ یہیں پہ اس کو رہنے دیتا ہے, اس کو آخرت کے لیے سمجھ لیں وہ ضائع ہو گئی, وہ وہاں پہ اس کا کچھ نہیں ملے گا. شیخ محمد الامین شوقیتی جو تھے بہت بڑے مفتی تھے, مفسر قرآن تھے اور فقیہ بھی بہت بڑے تھے, تو ان کے حلقہ درس میں بڑے بڑے علماء جو پچھلی سینچری کے, عبداللہ بن باز جو مفتی اعظم سعودی عرب کے تھے, وہ بھی ایون ان کی مجلسوں میں جا کر بیٹھتے تھے. تو انہوں نے 14 سال کی عمر میں ایک نظم لکھی تھی عربوں کی, جو نسل در نسل جو ان کے نام اور ان کی جو ساری تھی نا, ان کے ٹرائبس کے اور یہ سب وہ لکھی تھی, اور ان کی شاعری بھی بڑی زبردست تھی. تو 10,000 words پر یہ مبنی تھی جو ان کی نظم تھی, 14 سال کی عمر میں لکھی تھی. پھر انہوں نے اس کو جلا دیا, تو علماء نے بہت اس کا غم کیا کہ آپ نے کیوں جلا دی, یہ پوری جینیالوجی تھی, آپ نے کیوں جلا دی, اتنی زبردست نظم تھی. کہنے لگے 14 سال کی عمر میں میرے اندر وہ اخلاص نہیں تھا, میں نے صرف مقابلے میں لکھی تھی دوسروں کے, اور میں اس دنیا میں کوئی عمل ایسا چھوڑ کے نہیں جانا چاہتا جس میں اخلاص نہ ہو. اتنی ان کو فکر تھی اپنے اخلاص کی. یعنی حالانکہ یہ کوئی وہ ایسے ہی کوئی چیز نہیں تھی, یعنی وہ بھی ایک بڑا ٹریجر تھی کہ اس سے لوگ فائدہ اٹھا سکتے تھے, بڑے اچھے کام تھا یہ, لیکن ان کو یہ فکر ہوتی تھی کہ کوئی ایسی چیز نہ ہو جائے جس میں اخلاص کی کمی. اور بعض محدثین ایسے ہوتے تھے کہ اگر حدیث پڑھا رہے ہوتے تھے نا تو بیچ میں روک دیتے تھے, پوچھا جاتا تھا کیوں آپ نے روک دیا, جاتے تھے اپنے گھر پھر واپس آتے تھے پھر آگے پڑھاتے تھے, تو ان سے پوچھا جاتا آپ کیوں روک آپ نے دیا بیچ میں, پوری کلاس کو روک دیا, تو فرماتے تھے میں نے اپنے دل کو اتنے مجمع کے لیے تیار نہیں کیا جتنا مجمع آ گیا, میں نے تو صرف تھوڑے سے لوگوں کے لیے تیار کیا تھا, جب زیادہ لوگ آ گئے تو میں گھر گیا, میں نے اپنے دل کو تیار کیا, پھر میں واپس آیا ہوں اور پھر پڑھا رہا ہوں. سفیان سوری فرماتے ہیں 30 سال تک میں اپنے اخلاص کو سنوارنے میں لگا رہا, لڑتا رہا اپنے آپ سے. اتنی یہ مشکل چیز ہے. اور میں آپ کو آنیسٹلی یہ بات بتاؤں, جب سے میں اس فیلڈ میں آئی ہوں بہت سارے لوگوں سے واسطہ پڑا, بہت لوگوں سے ظاہر ہے دیکھا کلوزلی, لوگوں کو دین کے کام کرنے والے لوگوں کو بھی بہت کلوزلی دیکھا, سب سے زیادہ جو بڑی کمی محسوس ہوئی وہ اخلاص کی کمی تھی. اخلاص بہت ہی کم لوگوں میں ہے. اخلاص جب ہوتا ہے نا تو انسان اپنے لیے نہیں کرتا, وہ اللہ کے لیے کرتا ہے, پیورلی اللہ کے لیے. اور جب پیورلی اللہ کے لیے کیا جائے تو پھر اس کو یہ نہیں تکلیف ہوتی کہ ہائے ہائے فلاں بھی کیوں کرنا شروع ہو گیا, اور یہ میرا کمپیٹیٹر آ گیا, یہ میرے مقابلے میں آ گئی ہیں درس کے لیے, یہ میرے مقابلے میں ان کا انسٹیٹیوٹ آ گیا, یہ بھی ایک کام انہوں نے شروع کر دیا. وہ اس کی پھر لیگ پولنگ نہیں کرتا, وہ خوش ہوتا ہے کہ شکر ہے اللہ کا نام بلند ہو, اللہ کا نام آگے بڑھے, اس کو خوشی ہوتی ہے. وہ مٹانے کی کوشش نہیں کرتا, وہ یہ نہیں کہتا کہ آپ اپنا بند کر کے بھائی آپ بس آپ نہ کچھ کریں بس ہمیں ہی کرنے دیں, وہ لڑائیاں اس بات پہ نہیں کرتا کہ ہائے یہ ہمارے مقابلے میں ہے. جیسے کوئی بزنس مین کے مقابلے میں آ جائے تو اس کو تکلیف ہوتی ہے اور وہ کہتا ہے یہ میرا کمپیٹیٹر ہے, وہ اس طرح سے نہیں کرتا. کیونکہ اگر ایم یہ ہے کہ اللہ کا نام بلند ہونا ہے تو پھر اپنی دکانیں چمکانے کی کیا بات ہے, उधर से उधर ना जाएं, इधर मेरे पास आएं और उधर ना जाएं, और दूसरे को भुला भला कहना और लेट डाउन करना ताकि लोग कहीं उसके पास ना चले जाएं। मेरे पास हल्का है बाब हो, मेरे पास लोग जमा रहें और बस मैं ही मैं हूं, तो फिर तो मैं रह गई ना, फिर कहां गया इखलास। इखलास इतनी मुश्किल चीज है, इतनी मुश्किल चीज है कि ऐसे नहीं होता कि इंसान एक दफा जब शुरू करने लगा काम उस वक्त उसने सकता है इखलास से ही शुरू किया हो, ऐसे नहीं होता कि बस वो काफी हो जाए। इखलास पे देखें सुफियान सॉरी ताबही हैं, ताबही हैं, और वो फरमाते हैं कि 30 साल मुझे लग गए अपने नफ्स को से लड़ते लड़ते, इसको टेम करने में 30 साल लग गए मुझे। नहीं, बार बार इंसान अपने आप को चेक करे, बार बार इखलास लेकर आए, मैं किस लिए कर रही हूं, मैं क्यों कर रही हूं। आपने पहले भी पढ़ा ना कि जो खालिस लोग हैं वो अल्लाह को चाहिए, बाकी लोग तो ऐसे ही हैं, उनका तो कोई इबादत और उसका तो कोई फायदा नहीं रहेगा, सब गारत चली जाएगी। अल्लाह ताला को खालिस अमल चाहिए, खालिस इबादत चाहे थोड़ी हो वो अल्लाह के यहाँ ज्यादा बेहतर है, बजाय मिलावट वाली चीजों के ढेर ले गए ना वहां पे तो सब गार्बेज चली जाएंगी, गार्बेज हो जाएंगे। देखें इब्ने तैमिया फरमाते ना कि किसी चीज की भी अजमत इसमें है जिसके साथ वो चीज जुड़ी हुई होती है। तो अगर तुम अपनी नेकियों को दुनिया में छोड़ दोगे, दुनिया के साथ जोड़ दोगे, तो तुम्हारी सारी नेकी सिर्फ उस वक्त तक रहेगी जब तक ये दुनिया रहेगी। और अगर तुम अपनी नेकी को अल्लाह से जोड़ दोगे जिसको मौत नहीं है, जो हमेशा हमेशा का है, तो तुम्हारी नेकी भी हमेशा हमेशा रहेगी। समझ आई बात? किसी चीज को अगर ये दुनिया की चीजों के लिए हमने इनके साथ जोड़ दिया अपनी किसी अमल को, तो क्या होगा? बस दुनिया खत्म, तो वो खत्म, आखरत में फिर कुछ नहीं, फिर वहां पे वही वाली बात है कि जो रयाकारी से की गई नेकियां भी होंगी वो भी कहीं मिलेंगी नहीं, उनका कोई अजर ही नहीं होगा, और इंसान ढूंढता फिरेगा उनको। जैसे हमने वो तवील हदीस देखी हुई है, अगर वक्त हो तो फिर मैं सुना देती हूँ वो हदीस, कि सुलेमान बिन यसार कहते हैं कि जब लोग अबू हुरैरा के पास से छट गए तो अहले शाम में से नातिल नामी एक शख्स ने कहा, ए शेख आप मुझे वो हदीस सुनाइए, यानी नबी सल्लल्लाहु अलैहि वसल्लम इंतकाल कर चुके हैं, अबू हुरैरा जो हैं सहाबी रसूल, ये यानी साहबा का ये काम था कि वो आप सल्लल्लाहु अलैहि वसल्लम के बाद दुनिया में निकल गए थे, वहां पे जाके लोगों को तालीम देते थे, तो जब किसी जगह पे आते थे तो जैसे आज हमारे शहरों में कोई सिंगर आ जाए, कोई एक्टर आ जाए तो सारे शहर में धूम मच जाती है, सारा शहर टिकटें लेके उनके पास पहुंच जाता है ना उनको देखने के लिए, तो उस जमाने में सहाबा को देखने के लिए ऐसे लोग जमा हो जाते थे कि हम उन आंखों को देखें जिन आंखों ने हमारे नबी सल्लल्लाहु अलैहि वसल्लम को देखा। तो अबू हुरैरा जब एक जगह पे गए तो ये एक आदमी था, उसने जब लोग चले गए ना तो उसने एक बात पूछी जो कि डिफरेंट सी बात थी, कि आप मुझे वो हदीस सुनाएं जो आपने खुद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की जुबान मुबारक से सुनी हो। तो अबू हुरैरा ने फरमाया, हाँ मैंने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये सुना है, कयामत के दिन सबसे पहले जिस शख्स के मुतल्लिक फैसला किया जाएगा वो एक शहीद होगा जिसको बुलाया जाएगा और उसे उसकी नेमतें दिखाई जाएंगी, जब वो नेमतों को पहचान लेगा तो अल्लाह ताला फरमाएगा तूने इन नेमतों का क्या किया, क्या काम लिया इनसे, वो कहेगा मैंने तेरे रास्ते में जिहाद किया हत्ता कि मैं शहीद हो गया, यानी मैंने अल्लाह अकबर हत्ता कि मैं शहीद हो गया, अल्लाह ताला फरमाएगा तू झूठ बोलता है, बल्कि तूने इसलिए कताल किया था ताकि तू बहादुर कहलाए, सो तुझे बहादुर कह दिया गया और उसको मुंह के बल जहन्नुम में डालने का हुक्म दिया जाएगा, हत्ता कि उसको जहन्नुम में डाल दिया जाएगा। और आपको ये भी मैं बता दूं कि अबू हुरैरा ये हदीस बयान करते हुए ना जब आदमी ने पूछा कि आप मुझे बात बताएं یہاں پہ نہیں ہے جو میں آپ کو روایت اس جگہ سے سنا رہی ہوں, کیونکہ روایات کئی مختصر کر کے بیان ہوتی ہیں کہ ابو ہریرہ جب یہ حدیث بیان فرما رہے تھے نا تو اس سے پہلے بے ہوش ہو گئے, جب ہوش آیا مطلب کافی دیر بے ہوش رہے, جب ہوش آیا تو پھر حدیث شروع کرنے لگے اور فرمایا ہاں میں تمہیں ضرور وہ حدیث سناؤں گا جو نبی صلی اللہ علیہ وسلم کی زبان مبارک سے میں نے سنی کہ آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا, اور پھر بے ہوش ہو گئے. پھر ان کو تھوڑی دیر انہوں نے مطلب سنبھالا, ٹھیک کیا, ہوش میں آئے وہ, پھر بیان فرمانے لگے ہاں میں تمہیں ضرور وہ حدیث سناؤں گا جو آپ صلی اللہ علیہ وسلم سے میں نے سنی ہے, اور پھر بیان کرنے لگے کہ میں نے رسول اللہ صلی اللہ علیہ وسلم سے یہ سنا ہے کہ قیامت کے دن, اور پھر بے ہوش ہو گئے. پھر افاقہ ہوا, پھر جا کے کہیں بیان کر سکیں یہ حدیث, ایسے نہیں وہ انہوں نے بیان کر دی. پھر آگے فرمایا ایک آدمی ہوگا جس نے علم حاصل کیا اور لوگوں کو تعلیم دی اور قرآن پڑھا, اس کو بلایا جائے گا اور اس کو نعمتیں دکھائی جائیں گی. جب وہ ان نعمتوں کو پہچان لے گا تو اللہ تعالیٰ اسے فرمائے گا تو نے ان نعمتوں سے کیا کام لیا؟ وہ کہے گا میں نے علم حاصل کیا, میں نے علم لوگوں کو سکھایا, میں نے تیرے لیے قرآن پڑھا. اللہ تعالیٰ فرمائے گا تو جھوٹ بولتا ہے, تو نے اس لیے علم حاصل کیا تاکہ تو عالم کہلائے, تو عالما کہلائے, اور تو نے قرآن پڑھا تاکہ لوگ تجھے قاری کہلائیں. تو ٹھیک ہے, تجھے وہاں پہ کہہ دیا گیا, پھر اس کو منہ کے بل جہنم میں ڈالنے کا حکم دیا جائے گا, حتیٰ کہ اس کو جہنم میں ڈال دیا جائے گا. پھر ایک آدمی کو لایا جائے گا جس پر اللہ نے بڑی وسعت کی, اس کو ہر قسم کا مال عطا کیا, اس کو قیامت کے دن بلایا جائے گا, وہ نعمتیں دکھائی دیں گے, اور جب وہ نعمتوں کو پہچان لے گا تو اللہ تعالیٰ فرمائے گا تو نے نعمتوں سے کیا کام لیا؟ وہ کہے گا میں نے ہر اس راستے میں خرچ کیا جس راستے میں مال خرچ کرنا تجھے پسند تھا. اللہ تعالیٰ فرمایا تو جھوٹ بولتا, تو نے اس لیے کیا تاکہ تجھے سخی کہا جائے. تو تو لوگوں نے کہہ دیا سخی, بھائی واہ بہت دیتا ہے جی اللہ کے راستے میں, یہ تو اتنا دیتے ہیں, یہ تو یا انہوں نے لنگر کھولے, یہ تو ایسے کرتے. پھر اس کو منہ کے بل جہنم میں ڈال دیا جائے گا, پھر اللہ اکبر حکم دیا جائے گا اور پھر اس کو آگ میں ڈال دیا جائے گا. یہ وہ لوگ ہیں جو کوئی, یہ نہیں کہ کوئی گناہگار تھے, یہ وہ لوگ تھے جن کو دنیا میں بہت اپریشیٹ کیا گیا, او بھائی واہ کتنا بڑا عالم ہے, او بھائی واہ کتنا بڑا سخی ہے. یہ وہ نہیں ہیں جو کوئی چور تھے, ڈاکو تھے, زانی تھے, قاتل تھے, یہ وہ نہیں ہیں. یہ وہ ہیں جن کی نیکیوں کو بڑا اپریشیٹ کیا جاتا رہا, لیکن ان کا اینڈ دیکھیں کیا ہے, جہنم. اسی لیے آپ صلی اللہ علیہ وسلم نے فرمایا تھا نا کہ میں تم سے شرک خفی کے لیے تمہارے لیے ڈرتا ہوں. میں یہ نہیں ڈرتا, میں یہ نہیں کہتا کہ تو سورج چاند یا بتوں کی تم لوگ پرستش کرو گے, لیکن غیر اللہ کے لیے لوگ عمل کریں گے اور ریاکاری کریں گے. وہ کہا کہتے ہیں یہاں تک کہ جب امام رکوع میں ہو اور وہ کسی کے آنے کی آہٹ سنے کہ وہ آ رہا ہے, ہاں, تو اپنی جو نماز ہے اس کو لمبی نہ کر دے کہ میں جو ہوں نا اپنی نماز, کہ وہ دیکھے اور پھر وہ سوچے کہ اچھا کتنی لمبی لمبی نمازیں یہ پڑھا رہے ہیں, کتنی زبردست بات ہے. آپ صلی اللہ علیہ وسلم نے فرمایا جب الحزن, جو اس جب الحزن سے پناہ مانگا کرو. جب الحزن کیا ہے؟ یعنی لوگوں نے جب پوچھا تو نبی صلی اللہ علیہ وسلم نے فرمایا یہ جہنم میں وہ وادی ہے جس سے جہنم بھی ہر روز پناہ مانگتی ہے, 100 مرتبہ پناہ مانگتی ہے. ہم نے عرض کیا یا رسول اللہ اس میں کون داخل ہوگا؟ فرمایا وہ قاری جو دکھاوے کے لیے عمل کرتے تھے, لوگوں کو خوبصورت قرآن پڑھ پڑھ کے دکھاتے تھے, لوگ کہے ہاں کتنی خوبصورت آواز ہے جی, تو قرآن پڑھ کے دکھاتے تھے, کوئی گانے نہیں سنا رہے لوگوں کو, قرآن پڑھ کے سنا رہے ہیں, لیکن دل میں یہ ہے کہ وہ لوگ بس سوچیں کہ میں کتنا خوبصورت پڑھتی ہوں, واہ میں کتنا اچھا ہے میرا یہ قرآن پڑھنا. ترمذی ابن ماجہ میں یہ روایت ہے. یعنی آپ اندازہ کیجئے کہ یہ نیکیوں کے کام ہیں, لیکن اس دن ان نیکیوں کے کاموں کا کیا حال ہوگا؟ وجہ صرف کیا ہے کہ نیت میں اخلاص نہیں تھا. اس سے پتہ چلتا ہے کہ نیت کا اخلاص کس قدر ضروری ہے.
इससे पता चलता है, क्योंकि हमारी ये चीजें ना कोई देख नहीं सकता, वरना तो हम इनको भी शायद संवार लेते। हमारे अमल को तो लोग देख लेते हैं, लेकिन वो जो अब हम क्या चाह रहे हैं इस पे, हम क्या इस पे कोई इज्जत चाह रहे हैं, उजरत चाह रहे हैं, शोहरत चाह रहे हैं, नामवरी चाह रहे हैं, नेकी का नेकी के नाम कमाना अपना चाह रहे हैं या ये चाह रहे हैं, वो कोई नहीं जान सकता। वो उस जगह पे, जिस जगह पे नियत होती है, वहां पे सिर्फ और सिर्फ नजर अल्लाह की होती है, और कोई भी नहीं, किसी को भी नहीं पता मेरे दिल के अंदर क्या है। अब इस वक्त इंसान अपने आप को धोखा देता है जब वो ये सोचता है कि पता नहीं, जैसे मैं याकारी करके और इस तरह करके लोगों को धोखा दे रहा हूं, और नियत मेरी कुछ और है, और मैं दिखा कुछ और रहा हूं, शायद इसी तरह मैं अल्लाह को भी धोखा दे दूंगा, और अल्लाह ने भी ऐसे ही तारीफें करके कबूल कर लेना, जैसे ये लोग धोखा खा के और तारीफें करके और कबूल कर रहे हैं। लोग भी ऐसे ही मेरी बातों को मान जाएंगे, जैसे लोग मान रहे हैं वैसे ही अल्लाह ताला भी मान जाएगा। अल्लाहु अकबर। देखिए मौता इमाम मालिक, आपको पता होगा हदीस की किताब है ना, तो जब इमाम मालिक ने वो किताब लिखी थी तो उस वक्त कोई 18 के करीब और उलमा थे जिन्होंने भी मौता लिखनी शुरू कर दी, यानी हदीस की किताबें लिखनी शुरू कर दी ना। मौता कहते हैं जो बहुत बहुत रोंदी जाए, यानी बहुत अरसा लगा था इमाम मालिक को लिखते हैं, तो उनके शागिर्दों ने कहा आपने क्यों लिखनी शुरू कर दी, और इतने लोग भी लिख रहे हैं, क्या फायदा आपके मतलब लिखने का कि इतने लोग लिखने लगे। तो इमाम मालिक ने सोच फरमाया था जो अल्लाह के लिए वो बाकी रह जाएगा, जो अल्लाह के लिए है वो बस बाकी रह जाएगा। और वाकई मौता इमाम मालिक को आज सारी दुनिया जानती है, और बाकी जिन्होंने लिखी वो को पता ही नहीं है वो किताबें कहाँ हैं। अब ये हदीस लिखने की बात है, कोई आम बात नहीं है, वो हदीस ही लिख रहे थे, दूसरे भी कोई कुछ और नहीं लिख रहे थे, लेकिन वो काम खत्म हो गए, उड़ गए। जो अल्लाह की खातिर था ना, वाकई वही सिर्फ बाकी बचा। अल्लाहु अकबर। इसी से आपको बताऊं, बाज दफा ऐसे होता है, ये हमारे एडमिन्स कहते हैं कि जी वो फलाना लेक्चर था आपने कहीं दिया था, वो लॉस्ट हो गया, वो इस तरह हो गया, पता नहीं क्या वेबसाइट पे हुआ वो, या कहीं मिल ही नहीं रहा, गायब हो गया, कैसे हो गया, वो कोई खराबी हुई, कोई कुछ हुआ। तो उस वक्त सबसे पहले ना मुझे यही एहसास होता है बात का कि इनके ऊपर नहीं गुस्सा आता कि क्यों लॉस्ट हो गया वो, को बड़ी मेहनत लगती है कि एक लेक्चर जाने उस वक्त करना, किस तरह से आपने किया, आप वो याद थोड़ी रहती हैं बातें। मुझे उस वक्त यही बात का ख्याल आता है कि ज़रूर उसमें मेरी तरफ से कोई कमी होगी, क्योंकि जो अल्लाह की तरह खातिर होता है वो बाकी रहता है, बाकी ने बाकी नहीं रहना। तो मेरी नीयत में ही कोई मसला आया होगा, मुझे ही कोई ऐसा ख्याल आ गया होगा, मुझे मतलब उस वक्त ये होता है, ये परेशानी हो जाती कि उसका दुख नहीं होता कि ये वो चला गया, इस चीज़ का होता है कि अल्लाह उसके अंदर क्या कोई रियाकारी हो गई, क्या हो गया, क्योंकि वो क्यों ज़ाया हो गया, अगर वो खालिस होता तो जरूर बाकी रहता। तो जो खालिस होगा ना वो बाकी रहेगा। हमारे लिए सब के लिए ये आयात आई ओपनिंग है कि हमने अपनी इबादत को खालिस करना है, उसके लिए वर्क करना है, मेहनत करनी है, और बार बार अपने आप को झंझोड़ना है, जगाना है। शैतान कहता है कर लो नेकी, नेकी करने से नहीं रोकता, जब उसको पता है ना इसने करनी है, इसकी इस तरफ इंक्लिनेशन है, इसको पसंद है नेकी करना, का तो कर लो, करा के ऐसी नियत में फतूर डालता है, वो नेकी जाया करा के रख देता है। इंसान खुश होता जा रहा है, नेकियां मेरी बहुत बढ़ गई हैं, इतना तो मैं कर रही हूँ, अब कुछ हो ही जाएगा आखिरत में मेरा, अल्लाह ताला को कोई पता नहीं मेरी कौन सी नेकी अल्लाह को पसंद आ जानी है, इतनी तो मैंने की है, और पता नहीं है कि बेड़ा गर्क हो चुका है, उसको होश ही नहीं होता। इसीलिए तो फिर हमें सबसे ज्यादा नजर किस पे रखनी है, अपने आप पे। अगर हमें हम अपने आप पे नजर रखने लगे ना, यकीन का मैं है, हमें फुर्सत ही नहीं मिलेगी दूसरे को देखने की। यही हम अपना ही जायजा लेते रहे, अपना हिसाब लेते रहे, कहीं मेरी नीयत तो नहीं खराब हो गई, कहीं मेरे साथ ऐसा तो नहीं, मेरे दिल में ऐसा तो नहीं ख्याल आ गया, कहीं मेरी रयाकारी तो नहीं हो गई। अपने आप को ऑल द टाइम चेक करते रहे। मैं लोगों के सामने ये बोल रही थी, कहीं वो मतलब मेरा रियाकारी का तो नहीं था कि लोग मुझे चाहें कि वाह 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 कितने इनको इल्म है, नॉलेज देखो इनका कितना है, देखो नेक कितनी है ये, کتنی زبردست باتیں انہوں نے بتائی ہیں. اللہ اکبر, یہ ہیں جو فیلئرز ہیں, یہ ہیں جو انسان کو ڈبو دینے والی چیزیں ہیں. اس میں وہی والی بات ہے کہ جب سورہ واقعہ میں پڑھتے ہیں نا خافضۃ الرافعہ, تو یہی بات کا خیال آتا ہے کہ اس دن کئی نیچے والے ہوں گے وہ اونچے ہو جائیں گے, کئی اونچے اونچے نیچے ہو جائیں گے. یعنی کئی وہ خواب کو پتہ بھی نہیں ہوا وہ کیا کیا چھپ کے عمل کرتے تھے, وہ کہاں پہنچ جائیں گے, اور کئی بڑے بڑے ناموں والے ڈوب جائیں گے. کئی لوگوں کو ہم سوچتے ہیں کہ یہ مجھے کسی کے بارے میں اتنا پتہ کہ اس جو بھی وہ ہے, لوگ سوچتے ہیں کہ یہ کچھ بھی نہیں ہے, یہ کیا, لیکن اس کی ہر وقت کی یہ کوشش ہے کہ میرا عمل چھپا رہے. میں سوچو کہ قیامت کے دن اس بندے کا کیا ہوگا کہ جہاں پہ جا کے وہاں پتا چلے گا کہ اس کی یہ چیزیں ہیں, یہ اس کی نیکیاں. اتنا اس کو ہر وقت یہ کہ لوگوں کو پتا نہ چل جائے, اور بلکہ کبھی کبھی ایسا ہوتا ہے لوگ اس کے بارے میں غلط سوچنے لگتے ہیں, یہ کہاں نیک ہے, کیونکہ یہ تو ہم اس کو نہیں دیکھتے کہ یہ کوئی قرآن کی کلاسوں میں ہے, یہ کوئی فلانے میں ہے, یہ قرآن. دوسروں کا تو پتا چل جاتا ہے اس کا کیا ہے, یہ تو کچھ بھی نہیں ہے. اب اس کی چھپی نیکیاں اللہ ہی جانتا ہے, یا وہ جانتا ہے, یا اس کے کوئی قریبی بہت کوئی جانتا ہوگا. اس کے اوپر تو پوری کلاس بھی کر لیں تو ہم بیٹھے رہیں گے آج. اللہ اکبر. دیکھیے, ایک جو واقعی خالص ہوتا ہے نا, وہ دوسرا بھی مسلمان ہے اور یہ بھی ہے, اس کو ڈفرینٹ کیا چیز بناتی ہے, کیا چیز ڈفرینٹ بناتی ہے کہ اس کا عمل, اس کی ہر بات, اس کی ہر نیکی, بس وہ ہر وقت کوشش میں رہتا ہے کہ سیکرٹ رہے. بس کچھ چیزیں ظاہر ہے نہیں چھپائی جا سکتی. اب یہ نہیں ہو سکتا کہ کوئی چیز چھپا کے کی جائے. اب مثلا ہے کہ تعلیم کا کام ہے, نہ آپ چھپ کے کر سکتے ہیں, نہ بتانے والا چھپا کے کر سکتا ہے, تو پھر اس کے اندر کتنا ورک کرنے کی ضرورت ہے, اس میں کتنا کیئرفل ہونے کی ضرورت ہے. اوکے, یہی سب سے زیادہ خطرے میں ہے, وہ چیزیں جو کہ آپ چھپا نہیں سکتے. جو آپ چھپا سکتے ہیں وہ پھر بھی چلو, جب تک ہم بولیں گے نہیں کسی کو تھوڑی پتا چلے, لیکن جو چھپا نہیں سکتے نا, وہ تو ظاہر ہونی ہی ہونی ہے. پھر ان کے لیے سب سے زیادہ ہمیں فکر کرنی چاہیے, یہ ضائع نہ ہو جائے. تو اس سے ہمیں پتہ چلتا ہے کہ ہم بعض دفعہ بڑی توجہ رکھتے ہیں نا, بس حجاب ہو جائے, نماز ہو جائے, روزہ ہو جائے, نفلی روزہ ہو جائے, یا تہجد ہو جائے, یا یہ بہت اچھی بات ہے, لیکن ہمیں یہاں پہ پتہ چلا ہے کہ اس سے بھی زیادہ ہمیں اب اندر کو اپنے فکس کرنا ہے. جو اپنے مخفی معاملات ہیں نا, ان کی اصلاح کرنی ہے. یعنی یہ جو اپنی نیتیں, اندر کی چیزیں ہیں, ان کو فکس کرنا ہے اب ہم نے.